यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। बाल बालिकाका आधारभूत अधिकार सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। तनहुको बेलचौतारामा 5 मेगावाट क्षमताको सौर्य ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोड़ियो। विद्युतीय सामग्रीको प्रयोग बढ़ाउन नागरिकलाई ऊर्जा मन्त्री पम्फा भूषालको आग्रह। नेपालमा आज थप 1562 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 19 जनाको मृत्यु, 1589 जना संक्रमण मुक्त। र जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धमा केही कार्य हुन नसके सन् 2050सम्ममा 21 करोड़ भन्दा बढ़ी मानिस विस्थापित हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले बाल बालिका विरूद्ध हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्यका लागि योगदान पुर्याउन सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल संगठनले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले बाल मैत्री समाज निर्माण र बाल बालिकाको सर्वाङ्गीण विकासका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनु पर्ने बताउनुभयो।
बाल बालिकाको परिभाषाको क्षेत्रभित्र पर्दछ, त्यसैले यो एउटा मात्रै मन्त्रालय अथवा एउटा मात्रै संस्थाले गरेर बाल बालिकाको चौतर्फी विकासको लागि त पर्याप्त हुँदैन, यसलाई संयोजन गर्नुपर्ने आवश्यकता छ। बाल बालिका भनेको यो जीवन जगतलाई निरन्तरता दिने एउटा सृष्टिका कोपिलाहरू हुन्, त्यसैले राज्यको यसमा ध्यान केन्द्रित हुनुपर्छ र दायित्व पनि छ। बाल बालिकाको समग्र विकासका लागि सबै प्रकारका विभेद तथा बाल हिंसालाई समाप्त पार्दै बाल मैत्री सभ्य र न्यायपूर्ण समाज निर्माणमा योगदान गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।
राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल अवस्थामा पढ़ने खेल्ने तथा नियमित खोप प्राप्त गर्ने जस्ता बाल बालिकाका आधारभूत अधिकारहरू सुनिश्चित गर्न समेत सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवड़ाले नेपालको कुल जनसंख्याको झण्डै 41% हिस्सा रहेको बाल बालिकालाई विकास र शिक्षाको अवसर सुनिश्चित गर्न नीति निर्माणका क्रममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय पौडेलले कानूनी जटिलताका कारण बाल मन्दिर तथा बाल संगठनका नाममा रहेका भौतिक सम्पत्तिको संरक्षण र उपयोगमा कठिनाई भइरहेकोले आवश्यक सहजीकरणका लागि पहल गरिदिन सरकारसँग आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल बाल संगठनले राष्ट्रव्यापी रूपमा आयोजना गरेको चित्रकला, बाल नृत्य तथा कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूलाई पुरस्कृत गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2078 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै बैठकले पूर्व सांसदहरू रूक्म शमशेर राणा र मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभा पूर्व सदस्य, भारतका लागि पूर्व नेपाली राजदूत समेत रहनुभएका नेपाली कंग्रेसका नेता राणाको 86 वर्षको उमेरमा उपचारका क्रममा यही भदौ 26 गते निधन भएको थियो। यस्तै 2064 सालको संविधान सभा सदस्य रहनुभएका नेपाली कंग्रेसका नेता मानबहादुर महतोको 72 वर्षको उमेरमा उपचारको क्रममा यही भदौ 27 गते निधन भएको थियो। प्रतिनिधि सभाको बैठक यही असोज 4 गते सोमबार बिहान 11 बजे बस्नेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 14 महिनापछि आफ्नो पार्टी फेरि सत्तामा आउने दावी गर्नुभएको छ। नेकपा एमाले झापाले आज बिर्ता मोडमा आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष ओलीले एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभयो। उहाँले सभामुख अग्निशाप कोटाको पक्षपाती कामका कारण संसद अवरूद्ध गर्नु परेको बताउनुभयो। सर्वोच्च अदालतले नेकपा एमालेका दुई सांसदलाई दल रोज्न पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कार्यवाही नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवड़ा र नकुल सुवेदीको संयुक्त इजलासले प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदा देवी भट्टलाई दल रोज्न पाउने गरी अन्तरिम आदेश जारी गरेको हो। माधव कुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टी दल दर्ताका क्रममा निवेदनमा नाम नभएको कारण देखाउँदै आयोग ले दुवै सांसदको शनाखत गर्न इन्कार गरेको थियो। सो निर्णय विरूद्ध निवेदकले एकीकृत समाजवादी रोज्न पाउनुपर्ने भन्दै दायर गरेको रिटमा न्यायाधीशद्वय खतिवड़ा र सुवेदीको संयुक्त इजलासले शनाखत पूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कार्यवाही नगर्न नगराउन अन्तरिम आदेश दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले विद्युतीय सामग्रीको प्रयोग बढ़ाउन नागरिकलाई आग्रह गर्नुभएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारामा निर्माण भएको सोलर फार्म प्राइवेट लिमिटेडले उत्पादन गरेको 5 मेगावाट सौर्य विद्युतको शुभारम्भ गर्नुहुँदै मन्त्री भूषालले नेपालमा मिश्रित ऊर्जा प्रणालीले लगानीकर्ताहरूलाई उत्साहित बनाएको बताउनुभयो। मन्त्री भूषालले विद्युतको बढ़ीभन्दा बढ़ी खपत गरी देशलाई अर्थतन्त्रमा बलियो बनाउने अभियान शुरू भएको भन्दै भान्सादेखि सड़कसम्म विद्युतीय सामग्रीको प्रयोगमा जोड़ दिन सुझाव दिनुभयो। सोलर फार्मबाट उत्पादित विद्युत आजै राष्ट्रिय प्रसारण लाइनमा जड़ान गरिएको फार्मका निर्देशक शंकर जंग गुरूङले जानकारी दिनुभयो। नेपाल सरकारसँगै पहिलो पटक सौर्य ऊर्जा उत्पादनका लागि सम्झौता गरी निर्माण शुरू भएको यो आयोजना आगामी 25 वर्षका लागि 100 रोपनी जमीन भाड़ामा लिएर निर्माण गरिएको हो। नेपालमा आज थप 1562 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 10266 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1180 जना र 4177 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 382 जना गरी 1562 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै गएको 24 घण्टामा 1589 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। नेपालमा कोरोना हाल संक्रमण मुक्त हुने दर 95.2% रहेको छ। आज कोरोना संक्रमणबाट थप 19 जनाको मृत्यु भएको छ। आज 10 वर्ष मुनिका 37 जना बालबालिका र 11 देखि 20 वर्षसम्मका 100 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा सबैभन्दा बढ़ी संक्रमित हुने उमेर समूह 21 वर्षदेखि 30 वर्षसम्मका 290 जना रहेका छन् भने सबैभन्दा कम संक्रमित हुने उमेर समूह 80 वर्षमाथिका 21 जना रहेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल देशभर 26,202 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। जसमध्ये 453 जनाको आईसीयू र 137 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। उपत्यकाका प्रमुख जिल्लाधिकारी र स्थानीय तहका प्रतिनिधिको संयुक्त बैठकले असोज 1 गतेदेखि विद्यालयहरू खोल्ने निर्णय गरेपछि अभिभावक र बालबालिकामा थप अन्यलता छाएको छ। बालबालिकामा कोरोना संक्रमण हुने डर कायम रहेकै बेला विद्यालय खोल्ने निर्णयका कारण अन्यलता देखिएको हो। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बन्द भएका विद्यालयहरू असोज 1 गतेबाट खुल्ने भएका छन्। उपत्यकामा सक्रिय संक्रमित संख्या 10% भन्दा माथि नै रहेका बेला गरिएको विद्यालय खोल्ने निर्णयको अभिभावकहरूले खुलेरै विरोध गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयले बालबालिकाहरूमा संक्रमणको जोखिम कायमै रहेको बताएको छ भने डब्ल्यूएचओले जारी गरेको स्वास्थ्य मापदण्डमा पनि 5% भन्दा कम सक्रिय संक्रमित भएको अवस्थामा मात्रै विद्यालय तथा सार्वजनिक स्थलहरू खोल्न सकिने उल्लेख गरिएको छ। वैकल्पिक माध्यमबाट पठन पाठन गराउँदै आएका अभिभावकले विद्यालयले मागे जति शुल्क तिर्दै आएका छन्। तर दशैंको मुखमा विद्यालय खोल्न गरिएको हतारो के का लागि हो भन्ने प्रश्न उठेको छ। नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा बालबालिकाको स्वास्थ्य पहिलो प्राथमिकता भएकाले अभिभावकहरूलाई दबाव दिन नहुने बताउनुहुन्छ।
पढाइ ठुलो कुरो होइन, स्वास्थ्य हो। जसलाई स्वास्थ्य प्रमुख हो म पठाउँदिन भन्छ भने बाध्यता पठाउनै पर्छ भन्ने हुँदैन।
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले सरकारले निर्णय गर्नु अगावै विद्यालय खोलेपछि अरू विद्यालय सञ्चालकहरू पनि दबावमा पर्दै आएका छन्। 91 सामुदायिक र 640 निजी विद्यालय रहेको काठमाडौँ महानगरपालिकाले भने अहिलेसम्म कसरी विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय गरिसकेको छैन। महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी:
कोही दशैंसम्म बन्द गरे हुन्छ भनेछन्, कोही दशैं तिहार थर्ड पछाडिसम्म पनि बन्द भएदेखि हुन्थ्यो भन्नेहरू पनि छन्। तर धेरै जसोको त्यसलाई छिटो खुलिदिए हुन्थ्यो भनेर आइरहेछन्। प्यारेन्ट्ससँग टिचरसँग स्कुलहरूमा भिजिट गरेर अवस्था के छ भन्ने हिसाबले हामी बुझ्दैछौँ, निर्णय गरिसकेका छैनौँ।
दशैं अघि नै विद्यालय खोलेर शुल्क उठाउन दबाव दिइरहेको आरोप खेपिरहेका निजी विद्यालयहरूले भने आफूहरूले सरकारलाई विद्यालय खोल्नुपर्छ भनेर दबाव नदिएको बताएका छन्। निजी विद्यालय सञ्चालकहरूको संगठन प्याप्सनका महासचिव कुमार घिमिरे अभिभावकलाई जबरजस्ती बालबालिकालाई विद्यालय पठाऊ भनेर दबाव दिन नहुने बताउनुहुन्छ।
अभिभावकलाई जबरजस्ती विद्यालय पठाऊ भन्ने वातावरण चाहिँ हामीले क्रिएट गर्नु हुँदैन। जहाँ जहाँ चाहिँ संक्रमणको दर कम छ त्यस्ता ठाउँहरूमा भौतिक रूपमा सञ्चालन गर्नलाई अनुमति दिनुपर्छ भनेर माग चाहिँ हामीले गत साल पनि गर्यौँ, यसपालि पनि समयमै गर्यौँ।
कोरोना संक्रमणको दर बिस्तारै घट्दै गए पनि धेरै भीड़भाड़ हुने काठमाडौँ जस्ता शहरमा जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्। नेपालीहरूको ठूलो चाड दशैं आउन 20 दिन मात्रै बाँकी रहँदा विद्यालय खोलेर थप संक्रमण फैलने हो कि भन्ने चिन्ता बढ्नु स्वाभाविक पनि हो। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सुदूरपश्चिम प्रदेशसभा नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ। आज बसेको प्रदेशसभा संसदीय दलको बैठकले दलको नेतामा सोडारीलाई सर्वसम्मत चयन गरेको प्रदेशसभा सदस्य दुर्गा विकले जानकारी दिनुभयो। सभामुख सहित 25 जना प्रदेशसभा सदस्य रहेको एमाले विभाजन भएपछि 14 सांसद सहित नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा पहिलो पार्टी बनेको छ। आजको बैठकले संसदीय दलको विधान समेत पारित गरिएको प्रदेशसभा सदस्य विकले बताउनुभयो। यसै गरी नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर 2 संसदीय दलको नेतामा शत्रुघ्न महतोलाई सर्वसम्मत चयन गरिएको छ। प्रदेश नम्बर 2 नेकपा एमालेका 21 सदस्य मध्ये 13 सदस्यले नेकपा एकीकृत समाजवादी रोज्नु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैड़ाकोटमा बस र ट्रक एक आपसमा ठोकिँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको बाँसगढ़ी नगरपालिका 8 70 वर्षीय माया सुवेदी तथा कञ्चनपुरका 40 वर्षीय रंगी तिरुवा र 35 वर्षीय कृष्ण राणा रहेको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो। दुर्घटनामा बस र ट्रकका चालक सहित 27 यात्रु घाइते भएका छन्। घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको छ। जिल्लाको नलगाड नगरपालिका 5 खाराबाट कालीमाटीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा बारेकोट 2 29 वर्षीय शान्ति रोकाया र नाम नखुलेका एक पुरूषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधु कुमार थापाले जानकारी दिनुभयो। जय पृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवाहक बसमा ढुंगा खस्दा बसमा सवार 1 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका 8 झौलेख नजिक आज बिहान कञ्चनपुरबाट बजाङतर्फ जाँदै गरेको बसमा सड़कमाथिबाट खसेको ढुंगा लागेर मृत्यु हुनेमा बजाङ थलारा गाउँपालिका 5 18 वर्षीय अर्जुन नेपाली रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो। तनहुमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छिन्। आज दिउँसो शुक्ला गण्डकी नगरपालिका 8 र 4 सीमामा रहेको रक गार्डन सेतीको खोंचमा टिकटक बनाउन 2 साथीसँगै नदी किनारमा पुगेकी शुक्ला गण्डकी नगरपालिका 8 पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो। लम्सालको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाघको चहल पहल बढ़ेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा पैदल साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत निकुञ्जको कोहलपुर शिवखोला सड़क खण्डमा अर्को सूचना जारी नहुँदासम्म साँझ 7 बजेदेखि बिहान 6 बजेसम्म पैदल साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके प्रशासनले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघले अबको 3 दशकमा जलवायु प्रवासीको संख्या लाखौं हुने जनाएको छ। राष्ट्र संघले यदि चाँडै नै जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी केही कार्य नगरे सन् 2050 सम्ममा 21 करोड़ भन्दा बढ़ी मानिस विस्थापित हुन सक्ने चेतावनी दिएको हो। वातावरण सम्बन्धी एक प्रतिवेदनका अनुसार अन्तर्राष्ट्रिय जगतले पानीको अभाव, भूखमरी तथा अनावृष्टि जस्ता आपतकालीन अवस्था कम गर्न चाँडै नै सक्रियता जनाउनु पर्ने बताएको छ। हरेक वर्ष तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुग्ने दिनहरू बढ़दै गएको एक अध्ययनले देखाएको छ। सन् 1980 यताको तथ्याङ्क हेर्दा वर्षभरि 50 डिग्री सेल्सियस तापक्रम नागेका दिनहरू बढ़दै गएको बेलायती प्रसारण संस्था बीबीसीको एक अध्ययनले देखाएको हो। पूरै विश्व उष्ण बन्दै जाँदा तापक्रम बढ़नु सामान्य जस्तै रहेको विज्ञहरूले बताएका छन्। तापक्रममा हुने वृद्धिले मानिस र प्रकृति दुवैमा घातक असर गर्ने बताइन्छ। चीनको फुजियान प्रान्तको एक प्राथमिक विद्यालयमा कोरोना भाइरस संक्रमितको संख्या 81 बढ़ेको पाइएको छ। एक विद्यार्थीको अभिभावकमा गत हप्ता संक्रमण देखिएपछि अन्य विद्यार्थीहरूमा परीक्षण गर्दा 4 दिनभित्र 100 भन्दा बढ़ी संक्रमित फेला परेका फुजियानका अधिकारीहरूले बताएका छन्। यसरी संक्रमित फेला परेपछि सो विद्यालयका शिक्षक र सबै विद्यार्थीहरूलाई 1 हप्ताभित्र कोरोना परीक्षण गर्न लगाइएको छ। 1 महिना अघि मात्रै चीनको नान्जिङ प्रान्तमा यस्तै भाइरस फेला परेको थियो। नान्जिङ प्रान्त उहान पछिको दोस्रो ठूलो संक्रमित संख्या भएको प्रान्तमा पर्दछ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्थाहरूमा परिवर्तन नहुने बताउनु भएको छ। आन्तरिक राजस्व विभागको 2 दिने व्यवस्थापन गोष्ठीको मंगलबार काठमाडौँमा उद्घाटन गर्दै अर्थमन्त्री शर्माले दीर्घकालीन रूपले देशलाई फाइदा पुग्ने गरी व्यवस्था गरिएकोले त्यसमा कुनै परिवर्तन नहुने बताउनुभयो। आयातमुखी राजस्व भन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजस्व बढ़ाउने कार्यमा सक्रियताका साथ काम गर्न पनि अर्थमन्त्री शर्माले कर्मचारीहरूलाई निर्देशन दिनुभयो। मुलुकको आन्तरिक राजस्व दोब्बर गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यस्तो योजना पेश गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाई लगायतले कर प्रशासनलाई सरलीकृत गर्न, करदाताको सामाजिक सुरक्षाको व्यवस्था मिलाउन र करदातालाई सम्मानजनक व्यवहार गर्न तथा घरबाटै कर तिर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो। नेपाल राष्ट्र बैंकले विद्युतीय प्रणालीबाट गरिने रकमको भुक्तानीको सीमा वृद्धि गरेको छ। राष्ट्र बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ मार्फत हुने कारोबार सीमा वृद्धि गरेको हो। राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रति कारोबारमा 50,000 रूपियाँ, प्रतिदिन 1,00,000 रूपियाँ र प्रति महिना 10,00,000 रूपियाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ। त्यस्तै वालेटबाट बैंक खातामा पैसा पठाउँदा समेत सोही सीमा लागू हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। वालेट मार्फत अर्को वालेटमा पैसा पठाउँदा प्रति कारोबार 25,000 रूपियाँ, प्रतिदिन 1,00,000 रूपियाँ र प्रति महिना 5,00,000 रूपियाँ सीमा तोकिएको छ। राष्ट्र बैंकको एकीकृत निर्देशनमा क्यूआर कोड मार्फत हुने भुक्तानीको सीमा समेत बढ़ाएर मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम 2,00,000 रूपियाँ पुर्याएको छ भने इन्टरनेट बैंकिङ मार्फत हुने भुक्तानीको सीमा प्रतिदिन 20,00,000 रूपियाँ तथा इन्टरनेट बैंकिङ मार्फत हुने कारोबारको सीमा प्रतिदिन 10,00,000 रूपियाँ पुर्याएको छ। सप्तरीमा निर्माणाधीन आँप प्रशोधन केन्द्रलाई औद्योगिक ग्राम घोषणा गरिएको छ। नेपाल सरकार मन्त्री परिषदको बैठकले आँप प्रशोधन केन्द्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो। 12 बिघा 19 कट्ठा 8 धुर क्षेत्रफल रहेको सरकारी प्रति जग्गामा निर्माण हुन लागेको आँप प्रशोधन केन्द्रलाई नेपाल सरकारले औद्योगिक ग्राम घोषणा गरेको अग्निशायर कृष्ण सवरण गाउँपालिका वडा नम्बर 6 की अध्यक्ष कुसुम आचार्यले जानकारी दिनुभयो। तराई मध्ये समृद्धि कार्यक्रम अन्तर्गत नेपाल सरकारले आँप प्रशोधन केन्द्र निर्माण गर्ने उद्देश्यले 50,00,000 को लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको छ।
अब खेल समाचार। नेपाली क्रिकेट टोलीका युवा ब्याट्सम्यान आसिफ शेखले आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमान विरूद्ध शतक बनाउन चुकेका छन्। अहिले अल अमृत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले 41.1 ओभरमा 9 विकेट गुमाउँदै 180 रन बनाएको छ। आसिफ 112 बलमा 7 चौका र 1 छक्का सहित 90 रनमा बोल्ड आउट भएपछि शतक बनाउन चुकेका हुन्। 36 ओभरको तेस्रो बलमा तीव्र गतिका बलर बिलाल खानले योर्कर बलमा आसिफलाई बोल्ड आउट गरेपछि शतक बनाउन चुकेका थिए। आसिफले 64 बलमा आफ्नो ओडीआई करियरको पहिलो अर्धशतक पूरा गरेका हुन्। अहिले क्रिजमा करण केसी र सुशान भारी छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एक दिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एक दिवसीय वरियता एक स्थान सुधार भएको हो। एक दिवसीय वरियतामा नेपाल 15 स्थानमा उक्लिएको छ। अघिल्लो वरियतामा नेपाल 16 स्थानमा रहेको थियो। एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड र नेदरल्याण्ड्स रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि ओमान भ्रमणमा रहेका नेपालले पपुवा न्यूगिनी विरूद्धको 2 खेलको एक दिवसीय सिरिज जितेको थियो। यस्तै त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सोमबार अमेरिकालाई पनि हराए थियो। एक दिवसीयमा न्यूजील्याण्ड शीर्ष, इंग्ल्याण्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका 5 स्थानमा रहेका छन्। यस्तै टी20मा नेपाल 13 स्थानमा रहेको छ। नेपालको टी20मा 11 सर्वाधिक उच्च वरियता हो। अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। काठमाण्डुको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 16 मिलीमिटर। र दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 13 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। बालबालिकाका आधारभूत अधिकार सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। तनहुको बेलचौतारामा 5 मेगावाट क्षमताको सौर्य ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडियो। विद्युतीय सामग्रीको प्रयोग बढ़ाउन नागरिकलाई ऊर्जा मन्त्री पम्फा भूषालको आग्रह। नेपालमा आज थप 1562 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 19 जनाको मृत्यु, 1599 जना संक्रमण मुक्त। र जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धमा केही कार्य हुन नसके सन् 2050 सम्ममा 21 करोड़ भन्दा बढ़ी मानिस विस्थापित हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी। हवस्त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।